ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أنتم شهداء إذ هدر يعقوب الموت إذ قال لبنيه ما تعبدون من بعدي قالوا نعبد إلهك وإله آبائك إبراهيم وإسماعيل وإسحاق إله واحد ونحن له مسلمون وقال تعالى والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين وجعلنا للمتقين إماما وقال تعالى يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة عليها ملائكة غلاظ شداد لا يعصون الله ما أمرهم ويفعلون ما يؤمرون وقال النبي صلى الله تعالى عليه وسلم إذا مات الإنسان انقطع عنه عمله إلا من ثلاثة صدقة جارية أو علم ينتفع به أو ولد صالح يدعو له أو كما قال عليه الصلاة والسلام میرے قابل احترام بھائیو، اللہ تبارک و تعالیٰ نے ہم کو بے شمار نعمتوں سے نوازا ہے۔ اللہ تبارک و تعالیٰ کی نعمتوں کا سلسلہ دن رات ہم پر بارش کی طرح برستا ہے۔ حضرت مولانا حکیم الاسلام قاری محمد طیب صاحب نور اللہ مرقدہ فرمایا کرتے تھے کہ آسمان کے ستاروں کو گنا جا سکتا ہے، صحرا کے ریت کے ذروں کو شمار کیا جا سکتا ہے، لیکن اللہ تبارک و تعالیٰ کی نعمتوں کا شمار کرنا ممکن نہیں۔ باری تعالیٰ کا ارشاد ہے، وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اگر تم اللہ کی ایک نعمت کو شمار کرنا چاہو تو اس کو شمار نہیں کر سکتے۔ اللہ کی ایک نعمت میں بھی اتنی بے شمار نعمتیں اللہ تعالیٰ نے رکھی ہیں کہ آدمی کے لیے ان کا شمار کرنا مشکل ہے۔ حضرت شیخ نور اللہ برقدہ نے فضائل صدقات کے اندر لکھا ہے واقعہ، ایک آدمی ایک اللہ والے کے یہاں مہمان ہوا، انہوں نے روٹیاں لا کر کے رکھی، مہمان ان روٹیوں کو الٹ پلٹ کر کے دیکھ رہے ہیں، کہیں جلی بھنی ہو تو الگ کریں۔ میزبان اللہ کے بندے نے کہا کہ کیا دیکھتے ہو، یہ روٹی تیار ہو کر ہمارے سامنے آئی، وہاں تک اس کے اندر 360 محنتیں لگ چکی۔ اللہ کی 360 مخلوق کی خدمتیں اس کے اندر لگی ہوئی ہیں، تب یہ روٹی تیار ہو کر کے ہمارے پاس آئی۔ جہاں شروعات اللہ تعالیٰ کے خزانے سے جب نعمت چلتی ہے، حضرت میکائیل علیہ السلام اس کے ذمہ دار ہیں، گویا ان کی خدمت پہلے آتی ہے۔ دانا زمین کے اندر ڈالا جاتا ہے، پہلے تو ہل چلایا جاتا ہے، ہل کو تیار کرنے والا جو یہ ہوتا ہے بڑھئی ہوتا ہے، اور آج کل تو ٹریکٹر چلائیں گے، تو ٹریکٹر جس فیکٹری میں تیار ہوتا ہے اس فیکٹری کے اندر کتنے مزدور کام کرتے ہیں، اگر انہی کو شمار کر لیا جائے تو 360 سے بھی تعداد کہاں آگے پہنچ جائے گی، انہیں آتا ہے کہ نہیں۔ پھر اس دانے کو زمین کے اندر جب بویا جاتا ہے تو سورج اپنی گرمی پھینکتا ہے، چاند اپنی چاندنی کے ذریعے سے اس کے اندر جو ہے اپنا اثر پہنچاتا ہے، آسمان بارش برساتا ہے۔ اللہ تعالیٰ کی بے شمار مخلوق ہے جو اس کے اندر لگی ہوئی ہے۔ شیخ سعدی رحمۃ اللہ علیہ نے اس کو تعبیر کیا ہے عجیب و غریب انداز میں کہ ابر و باد و مح و خورشید بکارند تا تو نانے بکف آری و بغفلت نہ کھوری۔ فارسی کا شعر ہے کہ ابر و باد و مح و خورشید، کیا بادل اور ہوا اور سورج اور چاند بکارن وہ سب کام میں لگے ہوئے ہیں، تا تو نانے بکف آری و بغفلت نہ خوری، تاکہ تو روٹی ہاتھ میں لائے اور اس کو غفلت سے نہ کھاوے۔ ای ہما بحر تو برگشتہ و سرگشتہ و فرما بردار، شر سے انصاف نبوت کے تو فرما نبوت نہ بری۔ یہ سب اللہ کی مخلوق تیرے لیے لگی ہوئی ہے، تیری خدمت میں پوری کائنات کو اللہ نے انسان کی خدمت کے اندر لگا دیا۔ اب یہ تو انصاف کی بات نہیں ہے کہ تو اللہ کا فرمان نہ بجا لاوے۔ تو حقیقت تو یہ ہے کہ اللہ نے اس پوری کائنات کو انسان کی خدمت کے اندر لگا دیا ہے، اور اللہ تعالیٰ کی نعمتوں کا سلسلہ غیر متناہی ہے۔ اب جب ان نعمتوں کا شمار کرنا مشکل، تو شکر کیسے ادا کر سکتا ہے آدمی؟ شیخ سعدی رحمۃ اللہ علیہ نے ایک عجیب بات فرمائی ہے، ہر نفسے کے فرو بھی روایت ممد حیات است، ہر سانس جو اندر جاتی ہے وہ آدمی کی زندگی کو بڑھانے کا کام کرتی ہے۔ وہ چون برمی آئے مفر ہے ذات، اور وہی سانس جب باہر آتی ہے تو آدمی کو ایک فرحت اور خوشی کا احساس ہوتا ہے، جیسے کہ وہ اندر کے اندر رہ جائے تو آدمی کا دم گھٹنے لگتا ہے۔ تو گویا اس کا جانا یہ بھی زندگی کو بڑھانے والا، اور باہر آنا یہ بھی فرحت کا باعث ہے۔ پس در ہر نفسے دو نعمت موجود، ہر سانس میں اللہ کی دو نعمتیں ہیں، وہ بر ہر نعمت شکرے والی۔ اور ہر نعمت کے اوپر شکر واجب ہے. تو ایک سانس میں دو نعمتیں, بندہ اللہ تعالیٰ کا شکر کیسے ادا کر سکتا ہے؟ حضرت داؤد علیہ نبینا والی صلاۃ والسلام نے باری تعالیٰ سے عرض کیا کہ باری تعالیٰ, اگر میں آپ کی نعمتوں کا شکر ادا کروں تو یہ شکر ادا کرنا یہ بھی ایک نعمت ہے, اس پر مزید شکر واجب ہوگا. تو پھر میں آپ کی نعمتوں کا شکر کیسے ادا کر سکتا ہوں؟ باری تعالیٰ نے فرمایا, داؤد جب تم یہ سمجھ رہے ہو بس یہی بات کافی ہے. قرآن میں باری تعالیٰ کا ارشاد ہے, اے ملو آل داؤد شکرا وقلیل من عبادی الشکور. اے داؤد کے خاندان والو, اور بعض مفسرین فرماتے ہیں گویا حضرت داؤد ہی کو براہ راست خطاب ہے کہ اللہ کی نعمتوں کا شکر ادا کرو, اور میرے بندوں میں شکر ادا کرنے والے بہت کم ہیں. دیکھو شیطان کا سب سے پہلا وار جو ہے نا, وہ انسان پر شکر کی لائن سے ہوتا ہے. قرآن پاک میں باری تعالیٰ کا ارشاد ہے کہ اللہ تعالیٰ نے جب شیطان کو اپنی بارگاہ سے مردود کیا تو اس وقت تو اس نے اللہ کے حضور جو ہے بڑے قوت کے ساتھ دعویٰ کیا تھا کہ لَآتِيَنَّهُم مِّن بَيْنِ أَيْدِيهِمْ وَمِن خَلْفِهِمْ وَعَنْ أَيْمَانِهِمْ وَعَنْ شَمَائِلِهِمْ فَلَا تَجِدُ أَكْثَرَهُمْ شَاكِرِينَ. یہ باری تعالیٰ ان انسانوں کو گمراہ کرنے کے لیے آگے سے پیچھے سے دائیں سے بائیں سے میں حملہ کروں گا, اور تو ان میں سے اکثر لوگوں کو شکر گزار نہیں پائے گا. انسان کا مزاج کیا ہے؟ اللہ نے اس کو 99 نعمتیں دے رکھی ہیں لیکن ایک نہیں ہے تو بس وہ اسی کو یاد کرتا ہے, میرے پاس یہ نہیں ہے, میرے پاس یہ نہیں ہے. وہ جو 99 نعمتیں ہیں ان کا شکر ادا کرنے کی توفیق نہیں ہوتی. اللہ کے بہت کم بندے ہیں جو ان چیزوں کا اہتمام کرتے ہیں. تو بہرحال میں تو یہ عرض کر رہا تھا کہ اللہ تعالیٰ نے ہم پر بے شمار نعمتیں اتاری ہیں, ہر لمحہ اللہ کی نعمتوں کا سلسلہ جاری رہتا ہے. اللہ تعالیٰ کی ان بے شمار نعمتوں میں سے ایک عظیم نعمت اولاد کی شکل میں ہے جو اللہ تعالیٰ نے ہمیں عطا فرمائی. جو لوگ اس نعمت سے محروم ہیں ذرا ان کو پوچھئے کہ ان کے دل کا کیا حال ہے. اور آدمی کو جب اولاد نہیں ہوتی تو اولاد کو حاصل کرنے کے لیے کیا کیا کچھ نہیں کرتا وہ. بہت سے لوگ تو اپنا ایمان بھی داؤں پر لگا دیتے ہیں. تو بہرحال یہ اولاد اللہ تبارک تعالیٰ کی بہت بڑی نعمت ہے, اور اللہ تعالیٰ کی ہر نعمت کا حق یہ ہے کہ اس کا شکر ادا کیا جائے اور اس کا حق ادا کیا جائے. اللہ تعالیٰ کے یہاں سوال ہوگا ہر نعمت کے متعلق. قرآن میں باری تعالیٰ کا ارشاد ہے, لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ. قیامت کے روز نعمتوں سے متعلق تم سے سوال ہوگا. ہر نعمت کے متعلق جواب دینا ہے کہ ہماری اس نعمت کا کیا حق ادا کیا. مال کی نعمت اللہ نے عطا فرمائی, اس کا حق یہ ہے کہ اس مال کو اس کے اوپر جو فریضہ ہے زکوٰۃ ادا کی جائے, اس مال کو اللہ کی خوشنودی اور نیکی کے کاموں میں خرچ کیا جائے, اور اس مال کے ذریعے سے اللہ تعالیٰ کی نافرمانی نہ کی جائے, گناہ کے کاموں میں اس کو استعمال نہ کیا جائے. اسی طرح اللہ تعالیٰ نے آنکھیں دی, کان دیے, ہاتھ دیے, زبان دی, پاؤں دیے, ہر نعمت کا یہ شکر ہے کہ اس کو اللہ کے حکموں کے مطابق استعمال کرنے کا اہتمام کیا جائے, اور ان نعمتوں کو اللہ کی نافرمانی میں استعمال کرنے سے اپنے آپ کو بچایا جائے. نعمت اللہ تعالیٰ نے یہ جو اولاد کی نعمت عطا فرمائی ہے, اس نعمت کی نسبت سے بھی ہم پر کچھ ذمہ داریاں عائد ہوتی ہیں. کیا ذمہ داریاں عائد ہوتی ہیں؟ کچھ ذمہ داریاں تو وہ ہے کہ جس کو ہر آدمی سمجھتا ہے کہ بھائی میری اولاد کے کھلانے پلانے کی ذمہ داری میری ہے, میرے اس کو کپڑے وغیرہ پہنانے اڑانے کی ذمہ داری میری ہے, اس کے مکان میں رہائش کی ذمہ داری میری ہے. تو تین چیزیں, کھلانا پلانا اور لباس اور رہائش, یہ تین حقوق تو ہر آدمی سمجھتا ہے. और आजकल सारी दुनिया इसी चक्कर में पड़ी हुई है कि जितने भी बैठे हैं सुबह से शाम तक वो जो कुछ कमा रहे हैं, कारोबार कर रहे हैं, क्या मकसद है? क्या हम कुछ कमा करके अपने मातहतों, अपने बीवी बच्चों के इन जिम्मेदारियों को अदा करें? अभी ये जो जिम्मेदारियां आप अदा कर रहे हैं, एक तो ये है कि हम हर आदमी ये समझता है कि मेरी ये जिम्मेदारी है, और अल्लाह ताला ने भी औलाद की निस्बत से ये हुकूक इंसान के ऊपर वाजिब किए हैं। इसलिए ईमान वालों को तो चाहिए कि इसके अंदर ये नियत भी करें कि अल्लाह ताला ने मेरी औलाद से मुतालिक मेरी ये जो जिम्मेदारी अल्लाह ताला ने लागू की है, मैं उसको अदा करने के लिए कमा रहा हूँ। अगर इस नियत से कमाओगे ना तो आपका कमाना जो है वो भी क्या हो जाएगा, नेकी हो जाएगा, इताअत और फरमाबरदारी इबादत बन जाएगा। आदमी अपने मातहतों को हलाल रोजी कमा करके खिलाने के लिए अगर इस मेहनत करता है तो उसके लिए हदीस में आता है मुजाहिद फी सबीलिल्लाह की तरह है। लेकिन नियत होनी चाहिए हम लोगों के अंदर, क्योंकि वो नियतें हो नहीं। हम तो बस एक काम समझ करके करते हैं, सुनकर देखते चले आए। अब सवाल ये पैदा होता है, क्या हमारी यही तीन जिम्मेदारियां हैं औलाद से ताल्लुक रखने के वाली, और क्या इसको हम अकेले ही अदा करते हैं? आपके इस शहर के अंदर गैर मुस्लिम भी रहते हैं, हिंदू भी रहते हैं, क्या वो अपने औलाद को खिलाते पिलाते नहीं? क्या वो अपने औलाद के लिए लिबास का पहनने ओढ़ने का इंतज़ाम नहीं करते? क्या वो अपने औलाद के लिए मकान का इंतज़ाम नहीं करते? जो आप करते हैं वो भी करते हैं, है? और मैं एक कदम आगे बढ़ करके आपसे पूछूंगा कि ये काम तो इंसान क्या जानवर भी अपनी औलाद के लिए करते हैं? एक चिड़िया, उसका जब बच्चा पैदा होता है तो उस बच्चे की ग़िज़ा का वो भी इंतज़ाम करती है अपनी हैसियत के मुताबिक, उसकी रहाइश का घोंसला बनाकर वो भी अपनी हैसियत के मुताबिक इंतज़ाम करती है। ये बात और रही कि अल्लाह तबारक ताला ने इंसान को अक्ल दूसरे जानवरों के मुकाबले में ज़्यादा दी है, इसलिए वो अपना इस अक्ल को इस्तेमाल करते हुए अपने इन मातहतों की इन ज़रूरतों को पूरा करने के मामले में जानवरों से चार कदम आगे निकला हुआ है। लेकिन बहरहाल इतनी बात तो तय है कि जिस तरह हम अपने मातहतों और अपने औलाद की ज़रूरतों को पूरा करते हैं, ऐसे जानवर भी अपनी औलाद की इन ज़रूरतों को पूरा करते हैं, गैर मुस्लिम भी पूरा करते हैं। तो फिर हमारे और गैर मुस्लिम के दरमियान, हमारे और जानवरों के दरमियान क्या फ़र्क हुआ? हमारी हैसियत किस एतबार से उनसे बड़ी हुई है? तो अकल असल तो यह है कि देखो, जैसे ये तीन ज़रूरतें हैं, ये तीन ज़रूरतें तो एक जिस्मानी ज़रूरतें हैं। हमारी औलाद एक जानदार हैं, जी रखने वाला वह एक फ़र्द है, इसलिए उसकी ये ज़रूरतें हैं। लेकिन जानदार होने के साथ साथ वो इंसान भी, अल्लाह ताला ने इंसान को दूसरी तमाम मखलूक़ात के मुकाबले में बड़ी फजीलत अता फरमाई, इंसानी कमालात से अल्लाह ताला ने उसको नवाजा है। उन इंसानी कमालात को आगे बढ़ाना, तरबियत दे करके उनको तरक्की देना, ऐसा नहीं कि हमारी औलाद जानवरों की तरह खाती पीती और ऐश करती रहे। ये काम तो जानवर भी करते हैं। हम कमा कर दो पैसे अगर उनको दे देंगे और हमने उनको इल्म नहीं सिखाया, अल्लाह ताला उसके रसूल की तालीमात से अपनी औलाद को आरास्ता नहीं किया, तो हमारी ये जमा की हुई दौलत उनको जो है फ़ायदा पहुंचाने के बजाय नुकसान पहुंचाएगी। यही औलाद इस दौलत को अल्लाह की नाफरमानी में इस्तेमाल करेगी, और कल को वहाँ अल्लाह तो रहमगे वहाँ क़यामत के रोज़ मैदान हशर में हमारा दामन पकड़ेगी कि बारी ताला मेरे बाप ने मेरी रोटी का इंतज़ाम तो किया था, मेरे लिबास का इंतज़ाम तो किया था, मेरे मकान का तो इंतज़ाम किया था, लेकिन मुझे कभी ये नहीं बताया कि मेरा कोई पैदा करने वाला है और उसके मेरे ऊपर हुकूक हैं, मुझे अल्लाह की पहचान नहीं करवाई, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पहचान नहीं करवाई, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से زندگی گزارنے کا جو طریقہ اللہ تعالیٰ نے پوری انسانیت کو عطا فرمایا، میرے ابا نے کبھی بھی اس طریقے سے مجھے واقف نہیں کیا۔ تو ہماری اولاد جہاں ایک جاندار ہیں وہ انسان بھی ہیں، اور انسان ہونے کے ساتھ ساتھ مسلمان بھی ہیں۔ ایک مومن کو، ایک ایمان والے کو جن کمالات سے، جن خوبیوں سے آراستہ ہونا چاہیے، ہمیں ہماری ذمہ داری ہے کہ ہم اپنی اولاد پر محنت کر کے وہ خوبیاں ان کے اندر پیدا کرنے کی کوشش کریں۔ جب تک کہ ان پر محنت نہیں ہوگی، محنت کے بغیر یہ چیز ان میں پیدا ہونے والی نہیں ہے۔ کوئی بچہ ماں کے پیٹ سے اولاد آتی ہے، اللہ ان کے اندر صلاحیتیں رکھتے ہیں، لیکن ان صلاحیتوں کو جو ہے اجاگر کرنے کے لیے محنت کی ضرورت ہے۔ جب محنت کریں گے تب یہ اولاد جو ہے آپ کی اللہ اور اس کے رسول کی فرما بردار بنے گی۔ ایمانی اوصاف، ایمانی کمالات، ایمانی خوبیاں جو نبی کریم صلی اللہ علیہ وسلم نے ہم کو سکھلائی اور بتلائی ہیں، جب تک کہ ہم محنت کر کے یہ ان کے اندر پیدا کرنے کی کوشش نہیں کریں گے، وہاں تک ہوگی نہیں۔ گویا ان اولاد کے جو حقوق ہیں، ان میں بڑا حق ہم پر یہ ہے کہ ہم ان کو اللہ کی پہچان کرائیں، اللہ کا فرما بردار بندہ بنائیں، نبی کریم صلی اللہ علیہ وسلم کی سنتوں کا پیروی کرنے والا امتی بنائیں۔ اس کی ہماری ذمہ داری ہے۔ ہم خالی صبح سے شام تک جو ہے کولو کے بیل کی طرح کام کرتے رہیں، پیسے کماتے رہیں اور ان بچوں کو کھلاتے پلاتے رہیں، لیکن کبھی ان کو نماز نہیں سکھلائی، کلمہ نہیں سکھلایا، اللہ کے احکام سے واقف نہیں کیا۔ اللہ نے جو ذمہ داریاں ہم پر لاگو کی ہیں، ڈالی ہیں، ان ذمہ داریوں سے واقف نہیں کیا، اس کو ادا کرنے کا طریقہ ہم نے سکھلایا نہیں، تو یہ ہم اللہ تعالیٰ کے یہاں اس معاملے میں پکڑ ہوگی، گرفت ہوگی۔ اور خاص کر کے ایمان کی حفاظت کے لیے محنت کرنی ہے۔ میں نے ابھی آپ کے سامنے تین آیتیں قرآن پاک کی پڑھی تھی۔ ایک پہلی آیت میں تو واقعہ اللہ تبارک و تعالیٰ نے بیان فرمایا ہے، جو نبی کریم صلی اللہ علیہ وسلم کی دنیا میں تشریف آوری سے سینکڑوں سال پہلے پیش آیا تھا۔ حضرت یعقوب علیہ نبینا علیہ الصلوۃ والسلام نے اپنی وفات کے وقت اپنے بیٹوں کو جمع کیا۔ ذرا اس واقعے کو سننے سے پہلے یہ سمجھ لینے کی ضرورت ہے کہ حضرت یعقوب ہیں کون۔ حضرت یعقوب یہ اللہ تبارک تعالیٰ کے نبی ہیں۔ ان کے باپ، ان کا نام ہے حضرت اسحاق، وہ بھی اللہ کے نبی ہیں۔ ان کے والد کا نام جو ہے حضرت ابراہیم، جو اللہ کے رسول اور خلیل اللہ ہیں۔ ان کے چچا حضرت اسماعیل علیہ نبینا علیہ السلام، وہ بھی اللہ کے نبی ہیں۔ یہ پورا گھرانہ نبیوں کا۔ جب موت کا وقت آیا، اب ایک پہلی بات تو ہمیں یہ سمجھنے کی ضرورت ہے کہ جب نبی کا کام کیا ہوتا ہے، نبی کا کام یہ ہوتا ہے کہ وہ اللہ کے بندوں کو اللہ کا پیغام پہنچاتے ہیں، ایمان کی دعوت دیتے ہیں۔ جو اولاد ایسے گھرانے میں پیدا ہوئی ہو جہاں چار نبی مسلسل، باپ نبی، دادا نبی، پر دادا نبی، چچا نبی، ایسے خاندان میں، ایسی فیملی میں جو اولاد پیدا ہوئی، جس کی پرورش ہوئی، آپ اندازہ لگا سکتے ہیں کہ وہ ایمان کے اوصاف سے کیسے جو ہے آراستہ ہوگی۔ میں کہا کرتا ہوں جیسے بطخ کا بچہ ہوتا ہے تو اس کو تیرنا سکھانا نہیں پڑتا، وہ تو پیدائشی تیرنا جانتا ہے۔ ایسی یہ انبیاء کی اولاد، انبیاء کے گھر میں پیدا ہوئی اور چار نسلوں تک مسلسل نبوت چلی ہوئی ہے، اور اس میں حضرت یعقوب کے 12 بیٹے تھے۔ ان 12 بیٹوں میں ایک بیٹے حضرت یوسف علیہ نبینا علیہ الصلوۃ والسلام، وہ بھی اللہ کے نبی۔ جب حضرت یعقوب کی موت کا وقت آیا نا، تو حضرت یعقوب نے اپنے سب بیٹوں کو جمع کیا۔ جیسے آج اگر کسی کو بتا دیا جائے، ڈاکٹر صاحب یوں کہہ دیں کہ بھائی اب تمہاری حالت دیکھتے ہوئے اندازہ ایسا لگتا ہے کہ اب آپ زیادہ دن دنیا کے اندر نکالیں گے نہیں، تو باپ کی کیا تمنا ہوتی۔ اور بھائی میرے سب اولاد کو بولا वो फलाना बेटा जोहानिसबर्ग में रहता है उसको भी बुलाओ, फलाना कनाडा में है उसको भी बुलाओ, फलाना ऑस्ट्रेलिया के अंदर है उसको भी बुलाओ, मेरी बेटी फलानी जगह पर उसको भी बुलाओ। जाने से पहले ज़रा एक मरतबा मैं देख भी लूँ और दो चार बातें भी उनसे कर लूँ नसीहत। हर एक की ये तमन्ना होती है। हज़रत याकूब अल्लाह नबियाना वाली सलात वसलाम ने अपने 12 के 12 बेटों को बुलाया। कुरान कहता है कि अम कुंतुम शुहदा इज़ हज़र याकूब अल मौत। बारी ताला हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम और सहाबा जब कुरान नाजिल हुआ तो कुरान के अव्वलीन मुखातब यही थे। उनको खिताब करते हुए बारी ताला फरमाते हैं क्या तुम लोग मौजूद थे उस वक्त जब हजरत याकूब अला नबियाना वाली सलात वसलाम की मौत का वक्त आया। जाहिर है न तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मौजूद थे, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम की दुनिया में तशरीफ आवरी से सैकड़ों साल पहले का ये किस्सा है। तो गोया न हुजूर मौजूद थे न सहाबा मौजूद थे। बारी ताला इस वाक़े को जिस अंदाज से बयान फरमा रहे हैं ये भी ज़रा गौर तलब है। बारी ताला फरमा क्या तुम मौजूद थे? जाहिर हम मौजूद नहीं थे। बारी ताला बतलाना चाहते कि हम थे, क्या हुआ हम बता रहे हैं। जैसे कि आपके इस शहर में कोई वाकया पेश आया हो और सारे शहर में उसी का चर्चा, पूरा टाउन जो है उसी पर चर्चा करता है, और ऐसे वाकये इत्तेफाक की बात कि जब वो वाकया पेश आया उस वक्त आप वहाँ पर मौजूद थे, लोग जब चर्चा करेंगे तो आप बताएंगे भाई तुम चर्चा करते तुम थे मौजूद? नहीं, आपके मैं था, मैं बताऊँ क्या हुआ था। तो बारी ताला फरमाते हैं अम कुंतुम शुहदा इज़ हज़र याकूब अल मौत, क्या तुम मौजूद थे उस वक्त जब हजरत याकूब की मौत का वक्त आया? इज़ क़ाल लिबनी है मा ताबुदून मिन बादी, हजरत याकूब ने अपने बेटों से कहा है मेरे बेटो तुम मेरे बाद किसकी इबादत करोगे? जाहिर है ये बेटे, मैंने जैसा कभी कहा ना कि वो तो नबूवत के घराने में पले और बड़े हैं, पैदा भी वहीं हुए, परवरिश भी वहीं हुई, और इन 12 बेटों में एक अल्लाह के नबी हैं हजरत यूसुफ अला नबियाना वाली सलात वसलाम। उनको सवाल करते हैं अब्बा कि मेरे बाद तुम किसकी इबादत करोगे? कालू नाबुद। अब मैं सवाल करता हूँ कि देखो बाप को यहाँ फिक्र है तो क्या फिक्र है? मेरे बाद उनका अल्लाह के साथ क्या रहेगा, ताल्लुक क्या रहेगा? ये नहीं कि वो क्या खाएंगे, क्या पिएंगे, कहाँ रहेंगे। हमें तो क्या फिक्र होती है मेरे बाद मेरे बेटे का क्या होगा, क्या होगा, कहाँ रहेगा, क्या खाएगा, क्या पिएगा। अरे अल्लाह के बंदे, जिस अल्लाह ने तुझे पैदा किया, तुझे खिलाया पिलाया, तुझे दौलत से नवाजा, जिसके खजाने लामुतनाही हैं, क्या वो उसी ने इस बेटे को भी पैदा किया है, उसकी भी जिम्मेदारी अल्लाह ने ले रखी है, हमारे ऊपर नहीं। तो वहाँ हजरत याकूब सवाल करते हैं माँ ताबुदून मिन बादी, मेरे बाद किसकी इबादत करोगे? उन बेटों ने भी वही जवाब दिया जैसे घराने में परवरिश पाने वाले बेटों को देना चाहिए। कालू नाबुदो इलाह का, अब्बा जान आपके दुनिया से रुखसत होने के बाद हम आपके माबूद, आप जिंदगी भर जिस जात की इबादत करते रहे उसकी हम क्या करेंगे, इबादत करेंगे। आगे मजीद उसकी वजाहत करते हैं व इलाह आबाए का इब्राहिम व इस्माइल व ईसा, और आपके बाप दादा ने जिनकी इबादत की थी, आपके बाप दादा हजरत इब्राहिम हजरत इस्माइल और हजरत इसहाक जिंदगी भर जिसकी इबादत करते रहे हम उसकी इबादत करेंगे। कौन भाई? इलाहु वाहिदा, वही एक अल्लाह, उसी की हम इबादत करेंगे। वनहनु लहू मुस्लिमून, हम उसके अहकाम के सामने सर झुकाने वाले, उसी के अहकाम पर चलने वाले। हजरत याकूब को जब ये जवाब सुना इत्मीनान हुआ और वो इत्मीनान के साथ दुनिया से रुखसत हुई। ये वाकया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दुनिया में तशरीफ आवरी से सैकड़ों साल पहले पेश आया था, लेकिन कुरान में अल्लाह ने उसको उतारा। क्यों उतारा? अल्लाह ताला इस वाकये को कुरान में नाजिल फरमा कर क़यामत तक आने वाले हर मुसलमान को ये सबक देना चाहते हैं कि कोई मुसलमान जब दुनिया से रुखसत हो रहा हो तो उसको अपनी औलाद के मुतालिक अगर फिक्र होनी चाहिए तो काय की होनी चाहिए, ईमान की फिक्र होनी चाहिए। ایک نبی کو جب اپنی اولاد کے متعلق یہ فکر ہوتی تو ہمیں بھی اپنی اولاد کی یہی فکر کرنے کی ضرورت ہے، اور خاص کر کے اس زمانے میں جبکہ بڑوں کے لیے اپنے ایمان کو سنبھالنا کیا ہو گیا، مشکل ہو گیا، تو پھر اولاد کا معاملہ ضرورت ہے کہ ہم اپنی اولاد کی تربیت کی طرف توجہ کریں، یہ بڑا اہم مسئلہ ہے۔ قرآن میں اللہ تبارک و تعالیٰ نے حکم دیا، یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا، یہ ایمان والو اپنے آپ کو اور اپنے فیملی کے لوگوں کو، اپنے بال بچوں کو جہنم کی آگ سے بچاؤ۔ آگے اس کا حال بیان کیا کہ وہ آگ کیسی، وقودھا الناس والحجارہ، جس کا ایندھن، جس میں جلانے والی چیز کیا ہے، انسان ہے اور پتھر۔ دنیا کی آگ کا ایندھن تو لکڑیاں ہیں، لیکن جہنم کی آگ کا ایندھن کون ہے؟ انسان، انسانوں کو اس میں جلایا جائے گا، پتھر جلیں گے۔ وہ علیہ، کوئی آدمی یوں سوچے کہ میں بھاگ کے اپنے آپ کو بچا لوں گا، باری تعالیٰ فرماتے ہیں علیہ ملائکۃ غلاظ شداد، اس پر اللہ کی طرف سے ایسے فرشتے نگران مقرر ہیں کہ جو بڑے سخت ہیں اور بڑے اکھڑ مزاج ہیں۔ لا یعصون اللہ ما امرہم، اللہ نے ان کو جو ڈیوٹی سونپی ہے، جو کام سونپا ہے، اس میں ذرہ برابر بھی اللہ کی نافرمانی نہیں کرتی۔ یہ نہیں کہ دو پیسے دے کے ہم جو ہے اس کو پھوڑ لیں گے، دنیا میں تو ایسا کرتے ہیں، وہاں نہیں ہونے کا، وہاں قیامت میں نہیں ہونے، وہاں تو دو پیسے بھی نہیں آدمی کے پاس، اور ہوں گے تو بھی کچھ کام آنے والے نہیں ہیں۔ دوبارہ لا یعصون اللہ ما امرہم ویفعلون ما یؤمرون، اللہ کی طرف سے جو حکم ان کو دیا جاتا ہے اسی کو کرتے ہیں۔ اب اس جہنم کے عذاب سے بچانے کا کیا طریقہ ہے؟ اس آیت کی تفسیر حضرات صحابہ نے جو کی وہ یہی ہے کہ اللہ تبارک و تعالیٰ نے خود کو بھی بچاؤ، اپنے اولاد اور گھر والوں کو بھی بچاؤ، کیا طریقہ ہے؟ اس کا طریقہ یہ ہے کہ اللہ تعالیٰ نے جن کاموں کو کرنے کا حکم دیا ہے، اوامر خداوندی جس کو کہتے ہیں، ان سے ہم خود واقفیت حاصل کریں، خود سیکھیں، معلوم کریں ان کو، اور معلوم کرنے کے بعد خود اس کے اوپر کیا کریں، عمل کریں۔ جیسے اللہ نے نماز پڑھنے کا حکم دیا تو نماز کس طرح پڑھی جاتی ہے وہ ہم سیکھیں، اور سیکھنے کے بعد نماز پڑھنے کا ہم بھی اپنے آپ کو کیا بنائیں، عادی بنائیں، اور اللہ تعالیٰ نے جن کاموں سے منع کیا ہے ان کاموں کو بھی ہم سیکھیں، کیا ہے، چوری، زینا، یہ سارے کام، اور ان سے اپنے آپ کو بچنے کا عادی بنائیں، اور اپنے بال بچوں کو بھی ان چیزوں کو سکھلائیں، اور اس سے جو کرنے کی چیزیں ہیں، نماز، روزہ، زکوٰۃ وغیرہ، اور جتنے بھی احکام کرنے کے ہیں، ان سے بچوں کو واقف کر کے ان کو بھی اس کے اوپر عمل کا عادی بنائیں۔ خالی سکھلانا کافی نہیں ہے، سکھلانے کا نام تعلیم ہے، اور اس پر عمل کا عادی بنانا اس کا نام کیا ہے، تربیت۔ دونوں چیزیں ہماری ذمہ دار۔ آپ کی دکان ہے نا، آپ کا بیٹا پڑھ لکھ کر کے جب فارغ ہو جائے گا، 20 سال کا 25 سال کا، اس کی تعلیم پوری ہو جائے گی اسکول کالج کی، تب آپ کیا کہیں گے، بیٹا کل سے ذرا دکان پہ آنا چالو کرو، سمجھا کہ نہیں؟ اور شروع میں کیا کریں گے، ابا کہیں گے خالی بیٹھے رہو، یہ جو گاہک آتے ہیں ان کے ساتھ میں کیسی بات کرتا ہوں، ذرا دیکھیو کون سے گاہک کے ساتھ کیسی بات ہو، جا میرا تماشا دیکھتے رہو گاہکوں کے ساتھ، تھوڑے دنوں تک تو خالی بٹھائیں گے اس کو، پھر اس کے بعد کوئی چھوٹا موٹا گاہک آیا جائے تو اس سے بات کر لیں، اپنے سامنے بات کرائیں گے، اس طرح دھیرے 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 اس کو یہ اپنی تجارت کے سارے گر اور پوائنٹ سکھا دیں گے، اور تجارت اس کے ہاتھ میں جب حوالے کریں گے نا تو بڑے فخریہ انداز میں اپنے دوستوں کی محفل میں کہیں گے الحمدللہ میرے بیٹے نے ساری تجارت کیا ہے کاروبار سنبھال لیا، خوش ہیں۔ لیکن کبھی ایسا سوچا کہ میں جس طرح مسجد میں آتا ہوں، پانچوں وقت کی نماز جماعت کے ساتھ پڑھتا ہوں، میرا بیٹا بھی میرے ساتھ مسجد میں آوے اور پانچوں وقت نماز مسجد میں پڑھنے کا وہ کیا بنے، جماعت کے ساتھ پڑھنے کا عادی بنے، اس کے لیے بھی ہم نے کوئی محنت کی؟ وہاں دکان پر آنے کے لیے کہا تھا، اگر نہیں آئے گا نا تو پہلے تو سمجھائیں گے، اور پھر بھی نہیں مانتا تو کہیں گے میرا گھر چھوڑ دیں، اس کو سیدھی وارننگ دیں گے۔ لیکن نماز کے معاملے میں मौल साहब कहेंगे मौल साहब ला दें, क्या कहें मौल साहब, बहुत समझाया आता नहीं है उसको, उसकी कब्र में सोना है, मुझे मेरी कब्र में सोना है, कितना वहाँ कभी वार्निंग दी तुमने उसके साथ, वहाँ ऐसा मामला किया जो तिजारत के मामले में करते थे। हमने दो पैमाने बना रखे हैं, दुनिया के लिए अलग और आखिरत के लिए अलग। आखिरत के मामले में जो बात करनी आज दुनिया के, दुनिया को बस तू सिरून अल हयात दुनिया वल आखिरत खैरुन वअबका। कुरान में बारी ताला फरमाते हैं कि तुम्हारा हाल यह है कि तुम दुनिया की जिंदगी को तरजीह देते हो, हालांकि आखिरत इसके मुकाबले में बेहतर है और हमेशा बाकी रहने वाली है। तो अपनी औलाद की जिम्मेदारी अल्लाह ताला ने हमारे ऊपर डाली है, इसीलिए कुरान में एक दूसरी जगह अल्लाह के नेक इबादुर रहमान सूरह फुरकान के आखिरी रुकों में अल्लाह ताला ने रहमान के मखसूस बंदों की कुछ खूबियाँ बतलाई। उन खूबियों में एक बात ये भी बतलाई, वल्लदीन यकूलून रब्बना हब लना मिन अज़वाजना व ज़ुर्रियातना कुर्रता अयुनी वजालना लिलमुत्तकीना इमामा। जो लोग अल्लाह से अपनी दुआ के अंदर ये बात कहते हैं, अर्ज करते हैं, क्या कहते हैं, रब्बना ए हमारे परवरदिगार, हब लना मिन अज़वाजना मिन ज़ुर्रिया मिन अज़वाजना व ज़ुर्रियातना कुर्रता अयुन, ए अल्लाह तो हमें अपनी बीवियों और अपनी औलाद की तरफ से आँखों की ठंडक अता फरमा। क्या है आँखों की ठंडक? बुखारी शरीफ में हजरत हसन बसरी रहमतुल्लाह अलैह का कौल नकल किया गया है कि एक मोमिन जब अपनी औलाद को देखता है कि वो अल्लाह के हुक्म को बजा, नमाज पढ़ रही है, रोज़े रख रही है, नेक है, तो उसका जी क्या होता है, ठंडा, खुश होता है, मेरी औलाद नेक है। तो उसी को हमारी औलाद हमारी बीवियों की तरफ से आँखें ठंडी फरमा। वजअलना लिलमुत्तकीना इमामा, और अल्लाह तो हमको नेक लोगों का सरदार और लीडर बना। तो नेक लोगों के लीडर हम कब बनेंगे? जब औलाद हमारी क्या बनेगी, नेक बनेगी, तभी तो हम बॉस हैं ना उनके, अपने घर के बॉस हम हैं। तो हम नेक लोगों के बॉस उसी वक्त बनेंगे जब वो नेक बनेंगी। एक आदमी ने नाराज़ होकर एक मरतबा अपने औलाद को कहा, ए गधो, तो बेटे क्या, आप गधों के अब्बा हैं। बात सही थी। तो हम जो है, कुरान कहता है कि एक मोमिन की तमन्ना होती है कि मेरी औलाद नेक हो, और नेक औलाद का मैं बाप बनकर बड़ा बनूं, उनका लीडर बनूं, उनका बॉस बनूं। तो उनकी नेकी के लिए जब मेहनत करेंगे तब तो बात बनेगी। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने उसकी तरफ मुतवज्जह फरमाया। कुरान बारी हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, कुल्लुकुम राइन व कुल्लुकुम मसूलून अन रईयतिही, तुम में से हर आदमी जिम्मेदार है और अपने मातहतों के मुतालिक क़यामत के रोज़ पूछा जाएगा। तुम्हारी बीवी बच्चों के मुतालिक पूछा जाएगा कि तुमने उनकी तरबियत कैसे की, उनको दीन पर लाने के लिए क्या मेहनत की, अल्लाह से जोड़ने के लिए तुमने उनके ऊपर क्या जो है अपनी तवज्जो लगाई, ये पूछा जाएगा। खाली रोटी खिला देने से काम नहीं चलता, बल्कि ये जिम्मेदारी, इसके मुतालिक पहले सवाल होगा क़यामत के रोज़। और यही औलाद जिनको बड़ी नाजों से, नाज से आप पाल रहे हैं, वही अगर इनकी तरबियत नहीं की है, यही कल को क़यामत में आपका दामन पकड़कर अल्लाह के हुजूर फरियाद करेगी, अल्लाह मेरे बाप ने मेरी रोटी का तो इंतज़ाम किया था लेकिन मुझे नमाज सिखाने की फिक्र नहीं की, मेरे साथ इसको भी जानने में भेज, वो यही कहेगा। इसलिए अपने औलाद की तरबियत और तालीम की तरफ ख़ास तवज्जो करने की ज़रूरत है। दो पैसे कमा लेने से कामयाबी नहीं होगी, याद रखो, दुनिया के पीछे अपने आप को ऐसा बर्बाद मत करो कि अपनी नस्लों की तरफ से गाफिल हो जाओ। ये माल और दौलत बाकी रहने वाली नहीं है, चंद रोज़ की है, और हम आपकी ज़िंदगी भर तक रही तो भी मौत से तो आपके हाथ से निकल ही जाएगी। ख्वाजा हसन निज़ामी रहमतुल्लाह अलैह, हज़रत ख्वाजा निज़ामुद्दीन औलिया रहमतुल्लाह अलैह के ख़ानदान से ताल्लुक़ रखते हैं, उर्दू के बहुत बड़े अदीब थे, एक रिसाला निकालते थे, उसमें उन्होंने एक वाक़या लिखा, अपना चश्मदीद वाक़या। एक मरतबा में मगरिब की नमाज पढ़ करके दिल्ली की जामे मस्जिद से निकल रहा था, एक बुज़ुर्ग आदमी को देखा हाथ में प्याला लेकर के भीख मांग रहे हैं। कहा, मैंने उनके चेहरे के नकूश से महसूस किया ये किसी बड़े घराने का आदमी मालूम होता है, तो मैं कहा ठहर गया, यहाँ तक के सब लोग नमाज पढ़ के निकल गए और वो भी फिर आदमी जो भीख मांग रहा था वो भी देखा कि अब रोग नहीं है तो वो जाने लगा कि मैं उनके पीछे पीछे गया। वहाँ दरियाए जमुना के किनारे पर झोंपड़पट्टी थी, वहाँ एक झोंपड़े में वो दाखिल हुआ कि उसके बाद मैं भी उसके पीछे पीछे गया, सलाम किया, उसकी खैरियत पूछी और उसके बाद उसका हाल मालूम किया। तो बताया उसने कि मैं सल्तनत मुगलिया के आखिरी ताजदार बहादुर शाह जफर का नवासा हूँ। तो ये दुनिया की दौलत कायम रहने वाली नहीं है, आखिरत की दौलत जरूर। हमें अपनी औलाद की तरबियत करने की ज़रूरत है, उनके लिए वो करो, या चंद दिन के लिए क्या होगा, फिर मौत का भी भरोसा नहीं, हो सकता है आज मौत आ जाए, हो सकता है कल आ जाए। ये दौलत जो जमा की हुई है यहीं छोड़ करके जाना है। हमसे पहले बड़े बड़े मालदार और बड़े बड़े हुक्मरानों ने ये सब कुछ छोड़ा और आखिरत में पहुंच गए हैं, वहाँ अपने अमाल का जवाब, वहाँ नेक अमल के अलावा और कुछ आने वाला नहीं। आप हजरात को मैं ख़ास तौर पर कहता हूँ कि अपनी नस्लों की फ़िक्र करो, अपनी औलाद की फ़िक्र करो। यहाँ एक सिलसिला है, हमारे बुज़ुर्गों ने औलाद के ईमान की हिफाजत के लिए, उनके नेकी के गोया हिफाजत के लिए हमें जो तरीक़े बतलाए हमारे बड़ों ने कि भाई ये मकतब का सिलसिला है, आपके यहाँ भी ये जारी है। लेकिन मैं आया था अभी मकतब के अंदर, चंद बच्चे थे गिने चुने, बहुत से वो हैं। सबसे सबको ज़रा सोचने की ज़रूरत है कि हम अपनी औलाद को इस मकतब में भेजने का अहतमाम करें। तालीम की जिम्मेदारी अल्लाह ने आप पर डाली थी, लेकिन अब ये मकतब का सिलसिला है, अब आपका ये काम और आपकी इस ड्यूटी को अदा करते हैं कौन, मकतब में पढ़ाने वाले मुअल्लिमीन। वो आपकी जगह पर आपकी औलाद को दीन से वाकिफ करना का अहतमाम करते हैं। अल्लाह इस मौके को गनीमत समझो, चलो यहाँ भेज दो, हम नहीं पढ़ा सकते इनको यहाँ भेज दो, वहाँ भेजने का अहतमाम करो, उनको सिखाओ ईमान क्या है, ईमान के तकाजे क्या हैं, नमाज क्या है, अल्लाह का ताल्लुक क्या है, अल्लाह ने क्या जिम्मेदारियाँ हम पर डाली हैं, उनको वाकिफ़ करो। अगर उनको वाकिफ़ करोगे तो वो आपके हुकूक से भी वाकिफ़ होंगे, पढ़ाओगे नहीं, दीन का इल्म दोगे तो वो आपका हक अदा करेंगे, दीन का इल्म नहीं दोगे। हमारे एक शागिर्द हैं अमेरिका के अंदर, उन्होंने अपना चश्मदीद वाकया बयान किया। एक साहब का इंतकाल हुआ, मैं उनके जनाजे के लिए गया तो मैंने देखा कि उनके बेटे जो है ना वो जनाजे की नमाज पढ़ी जा रही थी, अलग खड़े हैं। मैंने पूछा क्या बात है, तो कहा कि हम पाकी से नहीं है और हमको नमाज नहीं आती, बाप की जनाजे की नमाज जो है दूसरे पढ़ रहे हैं, मरे थे जिनके लिए जो है नमाज जनाजा पढ़ी गैरों ने, मरे थे जिनके लिए वो रह गए वजू करते। ऐसा मसला है, औलाद जो है नमाज भी नहीं पढ़ेगी अगर हमने नहीं सिखाया, दुआ तो क्या करेगी, उनसे हम क्या उम्मीद रख सकते हैं। हमें हमारे काम की औलाद तो वो है जो हमारे बाद भी हमारे लिए नेकी के तोहफे भेजती रहे। मैंने अभी हदीस पढ़ी थी, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद, मुस्लिम शरीफ की रिवायत है, हुजूर फरमाते हैं इदा मातल इंसानो इनकता अनु अमलहु, इंसान जब मर जाता है तो उसके अमाल का सिलसिला कम ख़त्म हो जाता है, इल्ला मिन सलासती, तीन बातें ऐसी है कि उसके बाद भी नेकी का सिलसिला जारी रहता है, सदकतिन जारियतिन, कोई नेकी का काम ऐसा किया कि उसके मरने के बाद भी उसका फ़ायदा लोगों को पहुँचता है, मस्जिद बना दी, मदरसा बना दिया, कुआं खोद दिया, कोई ऐसी चीज़ जिससे लोग बराबर फ़ायदा उठा, जब तक लोग फ़ायदा उठाते रहेंगे उसका स्वभाव मिलता रहे, और इल्म तफा भी, या कोई इल्म की बात जिससे लोग फायदा, आपने पढ़ा, नमाज सीखी, आपने दो आदमियों को नमाज सिखला दी, वो नमाज पढ़ रहे हैं, जब तक जिंदगी भर तक नमाज पढ़ेंगे उनकी नमाज में आपका भी हिस्सा होगा, और वो आगे दूसरे चार आदमियों को सिखलाएंगे तो फिर वो इस तरह सिलसिला आगे बढ़ता रहे। और वलदीन सालीन यदूला, या नेक औलाद जो माँ बाप के लिए दुआए खैर करे, तो नेक औलाद उसको नेक बनाने के लिए हमें मेहनत करनी पड़ेगी, ज़रूरत है कि इसकी तरफ तवज्जो की जाए। हम पैसा, घर, बैंक बैलेंस, कार, ये सारी चीज़ें देकर खुश होते हैं, सबसे बेहतरीन हदिया क्या है जो हम अपने औलाद को दे सकते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, मामिन वालिदिन मा नहला वालिदुन वलदहु मिन नहलिन अफजल मिन अदबिन हसनिन किसी बाप ने अपने औलाद को अच्छे आदाब से बढ़कर कोई तोहफा आता नहीं। हम अच्छे आदाब उनको सिखलाएं, अच्छे आदाब से आरास्ता करें, चाहे हमारे पास पैसा ना हो लेकिन उनको अच्छे आदाब सिखलाएंगे, यह आला से आला तोहफा है। उनको आप बिल्डिंग दे करके जाएं, बैंक बैलेंस दे करके जाएं, कार दे करके जाएं, तो वो उतनी कीमती चीज नहीं जो ये है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, दूसरा इरशाद हुजूर सल्लल्लाहु अलैहि वसल्लम का, ला युअद्दिबर रजुल अहलहु खैरुन मिन अन यतसद्दक बिसाइन, आदमी अपनी औलाद को जो है कोई अदब सिखलाए, ये बेहतर है कि एक सा गल्ले का सदका करें। यानी आप सदका खैरात करें, उसके मुकाबले में अपनी औलाद को आदाब सिखलाएंगे तो ये उसका सवाब हमेशा मिलता रहेगा। अपनी औलाद की नेकी दुनिया में भी काम आएगी, वो आपकी फरमाबरदार बनी रहेगी, आपकी खिदमत करेगी, बुढ़ापे में आपका सहारा बनेगी, और आपके मरने के बाद आपके लिए दुआए खैर करेगी, सारे सवाब का अहतमाम करेगी। और अगर दीन से वाकिफ नहीं किया तो दुनिया ही में ऐसी औलाद जो है माँ बाप के लिए अजाब बन जाती। बहरहाल ज़रूरत है, आप यहाँ आए हैं, कमाते हैं, कमाने से इनकार नहीं, लेकिन कमाने में ऐसे खप न जाइए कि अपनी आखिरत को भी भूल जाएं, अपनी नस्लों और अपनी औलाद को भी बर्बाद कर दें। और हम पर औलाद की तालीम और तरबियत के सिलसिले में अल्लाह तबारक ताला ने जो जिम्मेदारी डाली है, उस जिम्मेदारी से हम क्या हो जाएं, गाफिल हो जाएं, ऐसा नहीं होना चाहिए। ज़रूरत है कि इसकी तरफ तवज्जो करेंगे या नहीं, उसका अहतमाम करो। हर एक आदमी अपनी औलाद के मुतालिक तय कर ले कि मैं अपनी औलाद को तालीम, दीनी तालीम दिलाए, दुनिया की तालीम दिलाओ ना नहीं, डॉक्टर बनाओ, वकील बनाओ, जो बनाना बनाओ, लेकिन एक सच्चा और पक्का मोमिन भी उसको बनाओ। ऐसी दीनी तालीम दे दो कि ईमान में इतना मजबूत हो जाए कि बाद में फिर दुनिया के किसी भी मैदान में जावे तो उसके ईमान के ऊपर आँच ना आए। ऐसी हमें इसकी मजबूत तरबियत करनी है। अल्लाह ताला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। वरना इसी आपके शहर के अंदर ऐसे लोग भी हमने सुना, ऐसे लोग हैं कि जिनके आबा अजदाद जहाँ यहाँ आए थे, जिन्होंने यहाँ मस्जिदें भी बनाई, आज उनकी औलाद जो है वो ईसाई है। ये आप लोगों के लिए इबरत का मकाम, ये इबरत इसीलिए कि हम अगर तवज्जो करेंगे तो ही हमारी नस्लों के अंदर ईमान बाकी रहेगा। अल्लाह ताला हम सबको इसकी तौफीक अता फरमाए। दुआ कर लें।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानकल्लाहुम्मा वबिहम्दिका वतबारकस्मुका वतआला जद्दुका वला इलाहा गैरु ला इलाहा इल्लल्लाहुल अहदुस्समदुल लज़ी लम यलिद वलम यूलद वलम यकुल्लहु कुफुवन अहद। अल्लाहुम्मा सल्ली अला सय्यदिना व मौलाना मुहम्मद وعلى آل سيدنا ومولانا محمد كما صليت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد. اللهم بارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما باركت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد. اللهم صل صلاة كاملة وسلم سلاما تاما على سيدنا محمد تنحل به الوقد وتنفرج به الكرب وتقضى به الهوائج وتنال به الرغائب ويستسقى الغمام بوجهه الكريم وعلى آله وصحبه في كل لمحة ونفس بعدد كل معلوم لك. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما. اے اللہ گنہگار ہیں، خطا کار ہیں، قصوروار ہیں، اب تک کی زندگی ہم نے تیری نافرمانیوں میں گزار دی، تو نے جن کاموں کو کرنے کا حکم دیا ان کو بجا نہیں لائے، جن سے تو نے منع فرمایا انہی کا ارتکاب کرتے رہے، گناہ کر کر کے لذتیں حاصل کرتے رہے اور تیرا دیا ہوا رزق کھا کھا کر تیرا مقابلہ کرتے رہے. کہ اللہ اگر تو نے ہماری مغفرت نہیں فرمائی ہمارا کوئی ٹھکانہ نہیں رہے گا. مولا معاف کر دے, مولا معاف کر دے, مولا معاف کر دے, تجھے معافی بہت پسند ہے. بندے جب تجھ سے اپنے گناہوں کی مغفرت چاہتے ہیں خوش ہو کر, تو اپنے فرشتوں سے کہتا ہے کہ یہ بندے جانتے ہیں کہ ان کے گناہوں کو میرے علاوہ کوئی معاف نہیں کر سکتا, یقیناً اے اللہ ہمارے گناہوں کو آپ ہی معاف کر سکتے ہیں, ہماری مغفرت فرما, ہمارے والدین کی مغفرت فرما, ہمارے اہل و عیال کی مغفرت فرما, ہمارے بھائی بہن, ہماری اولاد در اولاد کی مغفرت فرما, ہمارے عزیز اور اقارب کی مغفرت فرما, ہمارے اساتذہ اور مشائخ کی مغفرت فرما, ہمارے دوست اور احباب کی مغفرت فرما, ہمارے محسنین و متعلقین, مخلصین و محبین کی مغفرت فرما. اے اللہ جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا, جو ہم سے دعاؤں کی توقع اور امید رکھے ہوئے ہیں, ان کی مغفرت فرما. تمام مومنین و مومنات, مسلمین و مسلمات, پوری امت محمدیہ کی مغفرت فرما. ہمارے چھوٹے اور بڑے, ظاہر اور پوشیدہ, اگلے اور پچھلے سارے گناہوں کو معاف فرما, ہماری سیئات کو حسنات سے مبدل فرما, گناہوں کی نفرت اور نیکیوں کی رغبت اے اللہ ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. اے اللہ ہمیں, ہمارے اہل و عیال اور تمام متعلقین کو صحت, قوت, عافیت, سلامتی, دنیا آخرت کی بلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی تو اپنے خزانہ غیب سے کفالت فرما, ہمیں کسی کا محتاج و دستنگر نہ بنا, ہماری روزیوں میں برکت اور وسعت عطا فرما. اے اللہ ہماری اولادوں کو عقائد حقہ, علوم نافعہ, اعمال صالحہ, اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق, برے کردار و گفتار, برے عادات و اطوار, بری صحبتوں, برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما. اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک, ہمارے دلوں کا سرور, ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے. اے اللہ اولاد کی تعلیم و تربیت کے سلسلے میں جو ذمہ داریاں تو نے ہم پر ڈالی ہیں, پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق اور سعادت عطا فرما. اے اللہ اپنے فضل کا معاملہ فرما دے, اپنے فضل کا معاملہ فرما دے, اپنے فضل کا معاملہ فرما دے. اے اللہ ہمارے بیماروں کو صحت کاملہ, عاجلہ, مستمرہ عطا فرما, مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حاجت مندوں کی حاجتیں پوری فرما, قید و بند میں محبوسوں کو رہائی نصیب فرما, مقدمات میں ماخوذوں کو بری فرما. اے اللہ جو جس مصیبت میں گرفتار ہے اللہ اس سے اس کو نجات عطا فرما, بے گھروں کو گھر عطا فرما, بے سہاراؤں کو سہارا عطا فرما, بے روزگاروں کو روزگار عطا فرما, بے اولادوں کو اولاد عطا فرما. اے اللہ جن کے اولادیں نافرمان ہیں ان کے اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما. جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر ان کے نکاح کی صورتیں پیدا فرما. اللہ جن کی ازدواجی زندگیاں تلخی کا شکار ہیں اللہ ان کو ازدواجی زندگی کی خوشگواریاں عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اللہ اس کے ایمان و اسلام کی, جان و مال کی, عزت و آبرو کی, اہل و عیال کی, تجارت و زراعت و کاروبار کی, ہر چیز کی پورے پوری حفاظت فرما. اللہ پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اس کی بھرپور نصرت فرما, ظالم کے ہاتھ کو ظلم سے روک دے. اے اللہ حرمین شریفین کی حفاظت فرما, تمام مدارس عربیہ, مکاتب قرآنیہ, مراکز دینیہ, خانقاہوں کی, مساجد کی, تبلیغی اور دینی مراکز کی, اور اے اللہ تیرے دین کا کام جہاں کہیں جن شکلوں میں ہو رہا ہے اور تجھے محبوب اور پسندیدہ ہے اللہ اس کی حفاظت فرما, کام کرنے والوں کی حفاظت فرما, ان کو اخلاص, استقامت, ہمت اور حوصلہ عطا فرما, ان کے راستے کی رکاوٹوں کو دور فرما, ان کی مشکلات کو آسان فرما, ان کی ضروریات کی کفالت فرما. اے اللہ یہاں بسنے والے تمام مسلمانوں کی, تمام اولاد کی دینی تعلیم و تربیت کا اپنے خزانے غیب سے انتظام فرما, ہر ایک کو اپنے اولاد کو دینی تعلیم سے آراستہ کرنے کا فکر عطا فرما, اور اس ذمہ داری کو پوری اے اللہ پورے احساس ذمہ داری کے ساتھ اور پوری امانت کے ساتھ ادا کرنے کی ہر ایک کو توفیق عطا فرما. اے اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما، یہاں موجود تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما، جو مانگا وہ بھی عطا فرما، مانگنے سے رہ گیا وہ بھی عطا فرما، آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما۔ ربنا جینا کا تائبین فلا تردنا خائبین، ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم، صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وصحبه اجمعين برحمتك يا رحم۔
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے۔